नमस्कार। विभिन्न विषय र सन्दर्भमा कुराकानी गरिने दैनिक प्रभातीय प्रस्तुति अन्तरसंवादमा स्वागत छ। म प्रवीण पोखरेल। मुलुकको अर्थतन्त्रलाई लिएर यति बेला विभिन्न विश्लेषणहरू हुन थालेका छन्। कोरोना महामारीको लामो प्रभाव र पछिल्लो समय रूस युक्रेन युद्धका कारण विश्व अर्थतन्त्र दबावमा परिरहेका बेला यसको प्रभाव नेपालमा पनि परेको देखिएको छ। विशेष गरी पेट्रोलियम पदार्थमा भएको उच्च मूल्य वृद्धि, विप्रेषण आप्रवाहमा आएको न्यूनता सँगै पर्यटन क्षेत्र प्रभावित हुँदा मुलुकको अर्थतन्त्र कमजोर बन्दै गएको विश्लेषण गरिएको छ। अर्थतन्त्र कमजोर बन्दै जानुको प्रमुख कारक आयात निर्यातको डरलाग्दो खाडल पनि हो। आयात उच्च दरमा हुँदा वैदेशिक मुद्रा संचितमा असन्तुलित बन्न पुगेको छ। पछिल्लो अवस्थामा करिब 6-7 महिनाका लागि मात्र धान्न सकिने वैदेशिक मुद्रा संचित रहेको तथ्याङ्क बाहिर आएको छ। मुलुकको अर्थतन्त्रमा आएको यी समस्याका बीच सरकारको आर्थिक सल्लाहकारको रूपमा समेत रहेको नेपाल राष्ट्र ब्याङ्कले समाधानका लागि सरकारलाई विभिन्न सुझावहरू पनि दिएको छ। आजको कार्यक्रममा हामी मुलुकको अर्थतन्त्र, नेपाल राष्ट्र ब्याङ्कले सरकारलाई दिएको सुझाव, अर्थतन्त्रलाई थप बिग्रन नदिन तपाईँ हाम्रा प्रयासहरू के हुन सक्छन् लगायतका विषयमा नेपाल राष्ट्र ब्याङ्कका प्रवक्ता डाक्टर गुणाकर भट्टसँग कुराकानी गर्छौ। उहाँ यति बेला हाम्रो टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। स्वागत छ डाक्टर साहब कार्यक्रममा यहाँलाई।
धन्यवाद, नमस्कार।
हजुर, अब मुलुकको पछिल्लो अर्थतन्त्रलाई लिएर विभिन्न विश्लेषणहरू हुन थालेका छन्। अब कतिले त अब श्रीलंकाको लाइनमा नेपालको अर्थतन्त्र नै गयो, अब यसलाई सम्हाल्न अलिकति गाह्रो हुन्छ कि भन्ने एउटा कोणमा विश्लेषण हुन थालेको छ भने त्यो अवस्था छैन। नेपालको अब केही समस्या देखिए पनि यो सुधार हुने बाटोमै छ भन्ने अर्को कोणको दृष्टिकोण पनि अहिले छ। यहाँले चाहिँ अब नेपाल राष्ट्र ब्याङ्कले चाहिँ पछिल्लो मुलुकको अर्थतन्त्रलाई कसरी हेरेको छ?
नेपालको अहिलेको अर्थतन्त्रको अवस्थाको विषयमा जुन हिसाबबाट बाहिर विश्लेषण गरिरहेको छ, अत्यन्त डरलाग्दो अवस्था छ, अत्यन्त संकटै आइहाल्यो भन्ने किसिमले जुन किसिमको प्रचार भइरहेछ, यथार्थ चाहिँ त्यो होइन। नेपाल र श्रीलङ्काको तुलना यो विषयमा अलिकति गर्न गाह्रो किन हुन्छ भन्नुहुन्छ भने, श्रीलङ्का भनेको वैदेशिक ऋण उच्च भएको मुलुक हो। करिबन त्यहाँको सरकारी स्वामित्वका संस्थाहरूको समेत ऋण जोड्ने हो भने उनीहरूको सरकारको ऋण नै कुल ग्राहक उत्पादनको 170% छ। नेपालको सरकारको ऋण कुल ग्राहक उत्पादनको 40% मात्रै हो। श्रीलङ्का अहिलेको समस्यामा आउनुको पछाडिको कारण चाहिँ उच्च वैदेशिक ऋण, त्यसमा पनि कतिपय परियोजनासित अन्तर सम्बन्धित ऋण, कति परियोजनाहरूको सफल कार्यान्वयन हुन नसक्नुको पछाडि र कतिपय मुलुकहरूको प्रतिको सिङ्गल कन्ट्रीको डिपेन्डेन्स, यी कारणले गर्दाखेरि र 2014-15 नै श्रीलङ्काले सब्सिडी लगायतका जनतालाई दिने सोसल सिक्युरिटी लगायतका ट्याक्स घटाउने कामहरू 18-19 नयाँ सरकार आइसकेपछि ट्याक्स व्यापक घटायो, सोसल सिक्युरिटी बढाउने कुराहरू आए, यी तमाम कारणहरूले एकपछि अर्को गर्दाखेरि संरचनात्मक समस्या श्रीलङ्कामा देखिएको। त्यसले नेपालको अहिलेको अर्थतन्त्रको अवस्था त्यो चाहिँ होइन। किन भन्दा अहिले पनि हामीसँग करिबन 7 महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने विदेशी विनिमय संचित छ। अहिले आइरहेको विप्रेषण आप्रवाह गत वर्षको तुलनामा केही कमी भए तापनि त्यसमा, तर अघिल्ला वर्षहरू सामान्य वर्षहरूसँग त्यसलाई तुलना गर्ने हो भने त्योभन्दा राम्रो विप्रेषण आप्रवाह नै देखिन्छ अहिले पनि हेर्दाखेरि। नेपालमा बाहिरबाट आउने रेमिट्यान्स भनेको महिनाको 72 अर्ब 74 अर्बको हाराहारीमा देखिन्छ भने अहिले त्योभन्दा राम्रो रेमिट्यान्स आइरहेको छ। यद्यपि 7 महिनासम्मको तथ्याङ्क हेर्दाखेरि गत वर्षको तुलनामा केही कमी भएको देखिएको, त्यो किन हो त भन्दा गत वर्ष भनेको अलिकति फरक वर्ष हो, एक्सेप्सनल इयर हो। गत वर्ष विदेशमा बसेका मान्छेहरू घर फर्किन सकेका थिएनन्, उनीहरूले घरमा ल्याउने जिन्सी सामान जुन रेमिट्यान्सको रूपमा आउँछ, जस्तो कसैको घडी, मोबाइल, कम्प्युटर, यस्ता चिजहरू आउँछन्, ती आउन सकेका थिएनन् भने अहिले फेरि त्यो नर्मल हिसाबबाट सामानहरू पनि आइरहेछन्, केही जिन्सी सामान घरमा आउने मान्छेहरू पठाइरहेछन्। यो सबै अहिलेको अवस्था हेर्ने हो भने रेमिट्यान्समा त्यत्रो धेरै ठुलो गिरावट आएको छैन, यद्यपि आयात चाहिँ उच्च दरमा बढेको, त्यसमा चाहिँ कुनै दुविधा छैन। आयातको व्यवस्थापन गर्नुपर्ने अहिलेको हाम्रो महत्त्वपूर्ण दायित्व हो। हाम्रो अहिलेको चासो, अहिलेको चिन्ता के हो त भन्दा भोलि जुन हिसाबबाट अहिले आयात बढिरहेको छ, निरन्तर आयात यसरी नै बढ्दै जाने हो भने विदेशी विनिमय संचितमा थप दबावको सिर्जना हुन्छ कि, आज शोधनान्तर घाटाको अवस्था छ, त्यो शोधनान्तर घाटाको अवस्था थप बिग्रिन्छ कि भन्ने चाहिँ हो। बाह्य क्षेत्र व्यवस्थापनमा के दबाव छ, बाह्य क्षेत्र भनेको नेपालको आयात निर्यात व्यापारको व्यवस्थापन, नेपालको विदेशी विनिमय सञ्चितको व्यवस्थापन यो क्षेत्रमा के दबाव छ, तर ठूलो समस्या सङ्कट मुलुकमा आइहाल्यो अर्थतन्त्र बिग्रिन थाल्यो भन्ने चाहिँ होइन, सचेतना अप्नाउनु पर्ने के अर्ली वार्निङ सिग्नल चाहिँ अहिले देखिरहेछन् र यो विषयमा हामी कन्सर्स चाहिँ हुनुपर्छ। मुख्य रूपमा के हो त भन्दा पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजारमा उच्च दरमा बढिरहेको हो, यो अवसर युक्रेनको युद्धको कारणले पनि त्यो मूल्य बढ्यो र सामान्य हिसाबबाट पनि कोभिड संक्रमण पछिको अवस्थामा विश्व अर्थतन्त्र सामान्य अवस्थामा फर्किँदै जाँदा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको माग बढेको अवस्था हो र त्यो माग बढ्ने क्रम सँगसँगै मूल्य पनि बढेको हो। त्यसले गर्दाखेरि पेट्रोलियम पदार्थको के आयात पनि बढेको छ र अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भएको मूल्य वृद्धिका कारणले गर्दा पनि हाम्रो पेट्रोलियम आयातको बिल चाहिँ बढेको अवस्था हो। त्यसैले नेपाललाई कसरी पेट्रोलियमको खपतमा अलिक बढी मितव्ययी बनाउने र हामीले सवारी साधनको आयात जुन उच्च दरमा उच्च गतिमा भएको थियो त्यसलाई कसरी व्यवस्थित बनाउने, यी दुईटा विषय चाहिँ अत्यन्त महत्वपूर्ण छन् र यो विषयमा चाहिँ छलफल हुने र तत्काल चाहिँ केही गरिहाल्नुपर्ने अवस्था यो चाहिँ हो।
भनेपछि आयातको जुन एउटा पाटोलाई छोड्दा अन्य जुन क्षेत्रगत अवस्था हेर्दा चाहिँ नेपालको अर्थतन्त्र जुन हिसाबमा केही समय दबावमा परे पनि यो चाहिँ चाँडै नै यसमा चाहिँ सुधार आउने देखिन्छ जस्तो यहाँले उल्लेख गर्नुभयो। सात महिनाका लागि करिब विदेशी मुद्रा संचिति छ, विप्रेषण प्रभावमा चाहिँ अझै विस्तारै बढ्दै गएको छ, केही समय यसमा प्रभाव परे पनि घटे पनि अब यो विस्तारै बढ्दै जानेछ, सँगै पर्यटन क्षेत्रमा पनि यो महिनामा केही सुधार आएका तथ्याङ्कहरू बाहिर आएका छन्। यो हिसाबले चाहिँ अब हामीले आयातको विषयलाई एउटा ठाउँमा राखेर समाधानको उपायहरू खोज्दै गर्दा अरू क्षेत्रहरू चाहिँ हामीसँग सुधारका लागि हामी आशावादी हुन सकिन्छ।
नेपालको अर्थतन्त्रको विशेषता नै के हो त भन्दा जब आर्थिक गतिविधि विस्तार हुन थाल्छन् त्यो बेलामा आयात बढ्छ, विदेशी विनिमय सञ्चितमा दबाव पर्छ। कोभिड संक्रमण पछि करिबन दुई वर्ष जति शिथिल भएको अर्थतन्त्र विस्तारै उठ्न खोजिरहेछ र यो बीचमा आर्थिक गतिविधिहरू सामान्य हुन थालेका छन्, विद्यालयहरू खुल्न थालिरहेछन्, खुलि पनि सकेका छन् र त्यो विद्यालय खुल्ने शिक्षण संस्थाहरू खुल्ने यी त अत्यन्त ठूलो भोलि यातायातको माग हुन्छ, त्यसै गरिकन कतिपय खाद्यान्नको माग बढ्छ, कतिपय अन्य रेस्टुरेन्टको सेवाको माग पर्छ। यो किसिमले हेर्ने हो भने अर्थतन्त्रमा आन्तरिक पर्यटन पनि बढिरहेको छ, बाह्य पर्यटकहरू आउने क्रम बढिरहेछ, यो त सकारात्मक पक्ष हो। हाम्रो प्रत्यक्ष वैदेशिक लगानी हेर्ने हो भने गत वर्षको भन्दा अहिले राम्रो आइरहेछ, अहिले करिबन सात महिनाको तथ्याङ्क हेर्दाखेरि 16 अर्ब प्रत्यक्ष वैदेशिक लगानी आएछ। त्यसैले पर्यटकीय गतिविधिमा आउन थालेको सामान्य अवस्थातिर फर्किन थालेको जुन देखिरहेछ, अन्य आर्थिक क्रियाकलापहरू सामान्य गतिमा फर्किन थालिरहेछन्, प्रत्यक्ष वैदेशिक लगानीको परिचालन राम्रो देखिरहेछ, यो क्षेत्र चाहिँ आशाजनक छ र यसले के देखाइरहेछ भन्दा हामीले अहिले विदेशी विनिमय सञ्चितमा जुन दबाव सिर्जना भइरहेछ विशेष गरिकन उच्च आयातका कारणले र अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएका कारणले यो विषयमा अलिकति सचेतना अप्नाउने हो भने फेरि अर्थतन्त्र सुधारको बाटोमा जान्छ र यो सामान्य अवस्थामा जाने बित्तिकै फेरि अहिले देखिरहेको समस्यालाई हामी समाधान गर्न सक्छौँ। र अर्को महत्त्वपूर्ण विषय के पनि छ भन्नुहुन्छ भने गत वर्ष कोभिड संक्रमणका कारणले लामो समयसम्म मान्छे वैदेशिक रोजगारीमा जान सकेका थिएनन् भने अहिले करिबन यो आर्थिक वर्षको 8 महिनाको तथ्याङ्क विश्लेषण गर्दा पनि करिब 4 लाख मान्छेहरू विदेशमा फेरि गइसकेका छन् रोजगारीको सिलसिलामा। अब यो दिगो हो होइन भन्ने बहस चाहिँ छुट्टै हो, फेरि हामी लेमिट्याङ्समा कति हदसम्म निर्भर हुने नहुने त्यो छुट्टै प्रसङ्गमा बहस गरौँला, तर अहिलेको जुन हिसाबबाट डेभलपमेन्ट भइरहेछ, जुन हिसाबबाट केही घटनाक्रमहरू देखिरहेछन्, यसले के देखाइरहेछ त भन्दा भोलि हामी यो दबाब चाहिँ व्यवस्थापन गर्न सक्छौँ, तर दिगो रूपमा हामीले केही कुराहरूमा ध्यान चाहिँ पुर्याउनुपर्छ। जस्तो हामीले सवारी साधन जुन हाम्रो आफ्नो उत्पादन होइन त्यसको आयातलाई चाहिँ कुनै न कुनै हिसाबबाट नियन्त्रण गर्नुपर्ने हुन्छ र त्यो हाम्रो आवश्यकताभन्दा बढी सवारी साधनको हामीले आयात गरिरहेछौँ कि भन्ने विषयमा हामीले सम्पूर्ण निकायहरू र निजी क्षेत्रले सरकारका सम्पूर्ण निकायहरू र निजी क्षेत्रले पनि यसमा चाहिँ हामीले सोच्नुपर्ने, यसलाई रिभ्यू गर्नुपर्ने, त्यसै गरिकन पेट्रोलियमको खपतलाई कसरी घटाउन सकिन्छ, किन भन्दा हाम्रो त हाइड्रो पावर जेनेरेसन क्यापासिटी हाई छ, हामीले विद्युत चाहिँ उत्पादन बढाउन सक्छौँ, अहिले तमाम सम्भावनाहरू आइरहेछन् र के परियोजनाहरू अगाडि बढिरहेका छन्, के परियोजनाहरू कार्यान्वयनको अन्तिम चरणमा छन्, त यस्तो बेलामा भोलि हामीले सवारी साधनहरू पेट्रोलियम पदार्थको सट्टामा बिजुलीबाट चल्ने सवारी साधनहरूको आयातलाई पछि केही समयपछि जब हामी सामान्य अवस्थामा जान्छौँ त्यति बेला त्यस्तो मात्रै आयात गर्दै अहिले भइरहेका सवारी साधनहरूलाई पनि कसरी चाहिँ विस्थापित गर्न सकिन्छ र हामीले बिजुलीको उपयोगलाई प्रवर्धन गर्न सक्छौँ, त्यसै गरिकन ग्यासको सट्टामा हामीले इन्डक्सनको प्रयोगलाई बढाउने, यी विषयहरू चाहिँ महत्त्वपूर्ण छन् किन भन्दा यो सामान्य 6-8 महिनाको अवस्थालाई मात्रै भन्दा पनि दिगो रूपमा मध्यकालमा हामी के कुरामा अलिकति आत्मनिर्भर बन्न सक्छौँ र हाम्रो सम्भावना के छ त्यो विषयमा हामीले सोच्नुपर्ने हुन्छ। अर्को महत्वपूर्ण विषय के पनि छ भन्नुहुन्छ भने हामीले कतिपय खाद्यजन्य पदार्थहरू जसको उत्पादन देशभित्रै गर्न सक्छौँ अथवा गर्न सक्छौँ, धेरै वर्ष पहिले हामीले धान निर्यात गर्थ्यौँ, धान चामल कम्पनी मुलुकमा स्थापना भएका थिए भने अहिले हामीले ठुलो परिमाणमा चामल आयात गरिरहेका छौँ। जस्तो गत आर्थिक वर्षको मात्र तथ्याङ्क हेर्ने हो भने 50 अर्बको चामल आयात गर्यौँ र यो आर्थिक वर्षको 8 महिनासम्म पनि करिब 37 अर्बको चामल आयात गरेका छौँ। त्यसै गरिकन यो आर्थिक वर्षको 8 महिनासम्म हामीले फलफुल मात्रै करिब 16-17 अर्बको आयात गरेका छौँ, तरकारी मात्रै 27 अर्बको आयात गरिरहेका छौँ। त यी चिजहरू यी वस्तुहरू के हो त भन्दा भन्दा आन्तरिक उत्पादन वृद्धि गरिकन देशभित्र यिनीहरूको उत्पादन गरिकन यिनीहरूको आयातलाई हामीले घटाउन सक्छौँ। त्यसैले यो विषयमा चाहिँ हामीले अलिकति दिगो रूपमा सोच्नै पर्ने र यसमा विभिन्न तहका सरकारहरूको सक्रियता चाहिँ महत्वपूर्ण हुन्छ। निजी क्षेत्रको सँगको समन्वयमा विभिन्न तहका जुन सरकार छन् विशेष गरी अहिले स्थानीय तहको हामीले सृजना गर्यौँ र स्थानीय तह अत्यन्त शक्तिशाली बनाएको छ, त्यो स्थानीय तहको सरकारले पनि यो विषयमा भोलि सोच्न थाल्ने हो भने हामीले क्रमशः कतिपय वस्तुको आयात त
अब सरकारको आर्थिक सल्लाहकारको समेत भूमिकामा रहेको नेपाल राष्ट्र ब्याङ्कले हालै मात्र सरकारलाई यी जुन खालको अर्थतन्त्रलाई उकास्नका लागि अर्थतन्त्रमा जुन देखिएको समस्या छ यसको चाहिँ समाधानका लागि उपाय सहितका सुझावहरू दिएको छ। अब त्यो सुझावको कार्यान्वयनबाट अर्थतन्त्रमा अब दीर्घकालीन यो समाधानका उपायहरूको कुरा पनि यहाँले उल्लेख गरिहाल्नुभयो। अब तत्कालका लागि जुन खालको समस्या समाधान हुने खालका यहाँको सुझाव छ त्यो कार्यान्वयनबाट अब कसरी सुधारको अपेक्षा गर्न सकिन्छ?
मुख्यतया अहिले देखिएको आयातको दबाव पनि के हो त भन्दा जस्तो सुनको आयात हाम्रो बढिरहेछ, चाँदीको आयात बढिरहेछ, पेट्रोलियम पदार्थको आयात बढेको छ, सहरी साधनको आयात बढेको छ र केही अन्य वस्तुहरू पनि छन् जसलाई हामीले केही समय जसको आयातलाई रोक्न सक्छौँ अथवा केही समय तिनीहरूको आयात नगर्दा पनि त्यति धेरै ठुलो समस्या हुँदैन भने यी चिज अथवा वस्तुहरूको आयातलाई हामीले कसरी अहिले व्यवस्थित गर्ने त्यो ठुलो चासोको विषय चाहिँ हो। त्यसैले अब अहिले केही समयलाई सहरी साधनको आयात रोकौँ ताकि हाम्रो विदेशी विनिमय सञ्चितमा धेरै ठुलो दबाव नपरोस्, हामीलाई भोलि चाहिएको बेलामा अन्य अत्यावश्यक वस्तुहरू भोलि औषधि खरिद गर्नु पर्ला, कतिपय खाद्य पदार्थ जसलाई अघि मैले पनि केही कुराहरू राखेँ ती अहिले देशभित्र उत्पादन हुन सक्दैनन्, ती खाद्य पदार्थहरू आयात गर्नु पर्ला, त्यसका लागि विदेशी विनिमय सञ्चित त चाहिन्छ। त्यसो भए गएर अहिले तत्काल नगर्दा पनि हुने आयात जस्तो सुनको आयात छ, चाँदीको आयात छ, यिनीहरूलाई हामीले डिफर गर्न सक्छौँ, रोक्न सक्छौँ, केही पर धकेल्न सक्छौँ र भोलि अवस्था सामान्य भइसकेपछि अहिले भएका व्यवस्थाहरू त्यति बाध्यकारी हुँदैनन्। त्यसैले अहिले दिएको सुझाव के हो त भनेर भन्दाखेरि अहिले मुख्यतया कसरी के आयातमा अलिक ठुलो परिमाण ओगटिरहेका, ठुलो भ्यालु ओगटिरहेका, उनीहरूले ठुलो चाहिने मूल्य ओगटिरहेका वस्तुहरूको आयातलाई केही समय रोकौँ र कतिपय वस्तुहरूको उपयोग पनि हामीले किफायती ढङ्गले गरौँ र कतिपय वस्तुहरूको आयातको सन्दर्भमा हामी दिगो रूपमा सोचौँ ताकि भोलि मुलुकलाई केही वस्तुहरू जहाँ सम्भावना छ त्यहाँ आत्मनिर्भर पनि बनाउन सक्छौँ भन्ने हो।
अब यसबाट चाहिँ आन्तरिक बजारमा पर्ने प्रभाव चाहिँ कस्तो हुन सक्छ?
अब आन्तरिक बजारमा अहिले सुनको अथवा चाँदीको आयातलाई हामीले केही समय रोक्दा अथवा सवारी साधनको आयातलाई केही समय रोक्दा त्यति धेरै ठुलो असर किन पर्दैन भन्दा भन्दा नेपालको जुन क्रय शक्ति छ, नेपालीहरूको क्रय शक्ति छ, आम मान्छेहरूको र अहिले अर्थतन्त्रको जुन अवस्था छ, आर्थिक गतिविधि विस्तार त हुन थालिरहेछन् तर आर्थिक गतिविधि धेरै छैन त मान्छे क्रय शक्ति नै हेर्ने भने पनि यी आम मान्छेलाई त्यति धेरै ठुलो सरोकार राख्ने विषय चाहिँ होइनन्। अहिले आम मान्छेको अहिलेको सरोकारको विषय के हो त भनेर भन्दाखेरि कसरी उद्यमशीलता विकास गर्न सकिन्छ, कसरी रोजगारी सिर्जना गर्न सकिन्छ र भोलि दैनिक दिनमा आउन सक्ने समस्यालाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने चाहिँ महत्वपूर्ण हो।
रेडियो नेपालबाट अन्तरसंवाद कार्यक्रम सुन्दै हुनुहुन्छ। आजको अन्तरसंवादमा मुलुकको पछिल्लो अवस्था र सँगै मुलुकको पछिल्लो अर्थतन्त्रमा देखिएको समस्यालाई समाधान गर्न सरकारको आर्थिक सल्लाहकारको समेत जिम्मेवारी सम्हालेको नेपाल राष्ट्र ब्याङ्कले दिएका सुझावहरू के कस्ता छन् लगायतका सन्दर्भमा नेपाल राष्ट्र ब्याङ्कका प्रवक्ता डाक्टर गुणाकर भट्टसँग कुराकानी गरिरहेका छौं। अब डाक्टर साहब यहाँले उल्लेख गर्नु भए जस्तै अब मुलुकको जुन खालको मुलुकमा अर्थतन्त्रको अर्थतन्त्रमा देखिएको समस्या छ, यो समस्या समाधानका लागि सबै नागरिकको उति नै पहल, सबै नागरिकले उति नै भनौँ पहल गर्नुपर्ने आवश्यकता देखिन्छ आफ्नो ठाउँबाट। अब समग्रमा भन्दा एउटा माथिल्लोदेखि तल्लो तहका आम नागरिकहरूले कसरी योगदान पुर्याउन सक्छन् यो खालको अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि?
अर्थतन्त्रको दिगो व्यवस्थापनको विषयमा हामी सबै सजग हुनुपर्ने, संवेदनशील चाहिँ हुनुपर्ने हुन्छ। कतिपय अवस्थामा के हुन्छ त भन्दा भोलि के अप्ठ्यारो अवस्था आइहाल्यो भने त राज्यले पनि कतिपय कुराहरू तत्काल गर्न नसक्ने अवस्था आउँछ। त्यो विषयमा हामीले चनाखो चाहिँ हुनुपर्छ। मैले अघि श्रीलङ्काको घटनाक्रम नेपालमा दोहोरिँदैन भनेर एउटा अपेक्षा त जगाएको हो, कन्फिडेन्स त दिन खोजेको हो। तर कहिलेकाहीँ के हुन्छ त भन्दा हामी बहकियौँ र कतिपय चिज अथवा वस्तुहरू अथवा कतिपय सेवाहरूको आयात चाहिँ फेरि आफ्नै गतिमा गर्न थाल्यौँ र त्यसमा कुनै नियन्त्रण भएन भने त्यसले चाहिँ समस्या ल्याउन सक्छ र त्यसको संवेदनशीलतालाई हामीले ख्याल राख्नुपर्छ भन्ने कुरा मैले राख्न खोजेको। त्यसैले यो विषयमा कुनै एउटा व्यक्ति, कुनै एउटा संस्था अथवा कुनै एउटा संगठनको मात्रै भन्दा पनि यो समग्र राष्ट्रिय चिन्तनको आवश्यकता भएको विषय चाहिँ हो। जस्तो मैले तरकारी, फलफुल, अन्य केही खाद्यान्न जसको उत्पादन नेपालभित्र हुन्छ, नेपालभित्र गर्न सकिन्छ, पहिले पनि नेपालमै हुन्थ्यो, अहिले हेर्ने हो भने पहाडका गाउँ गाउँमा ग्यास चुलो पुगेको देखिन्छ, सिलिन्डरहरू त्यहाँ पुगेका छन्, त्यसै गरिकन भारतको तरकारी गाउँसम्म पुगिरहेछ। त यो अवस्था केही वर्ष पहिले, केही दशक पहिले थिएन। गाउँमा आन्तरिक रूपमा उत्पादन बढी हुन्थ्यो, मान्छेहरू आत्मनिर्भरतातिर बढी लागिरहेको थियो। तर यसमा कुनै व्यक्तिलाई, सर्वसाधारण मान्छेलाई हामीले चाहिँ दोष दिएर अथवा जिम्मेवार बनाएर हामी उम्किन सक्दैनौँ। यसमा राज्यका सबै निकाय र विशेष गरी अहिले संहितामा गइसकेपछि सबभन्दा ठुलो महत्वपूर्ण भूमिका चाहिँ मलाई व्यक्तिगत रूपमा के लाग्छ त भन्दाखेरि स्थानीय सरकारको छ। स्थानीय सरकारले कसरी आफ्नो स्थानीय तहमा आर्थिक क्रियाकलाप विस्तार गर्न सकिन्छ र त्यो आर्थिक क्रियाकलाप विस्तार गरिसकेपछि के हुन्छ त भन्दा स्थानीय सरकारको राजस्व पनि बढ्छ, त्यहाँ आमदानी पनि बढ्छ। भोलि नागरिकहरू विभिन्न उद्यमशीलतासित सम्बन्धित क्रियाकलापहरूमा, आर्थिक गतिविधि विस्तारका क्रियाकलापहरूमा नागरिकहरू संलग्न हुने बित्तिकै त्यसले आयकर बढाउँछ, त्यहाँको चाहिँ करका दायराहरू बढाउन सकिन्छ, करका स्रोतहरू बढाउन सकिन्छ र त्यो स्थानीय तह आफै आत्मनिर्भर बन्छ। र भोलि गएर हामीले दिगो विकासको एउटा आधार पनि के हुन्छ त भन्दाखेरि केन्द्रसँगको अथवा सङ्घीय सरकारसँगको निर्भरता पनि घटाउनुपर्ने हुन्छ। अन्तर्राष्ट्रिय स्तरमा जति मुलुकहरूमा संहिताका अभ्यास भएका छन् ती मुलुकहरूमा स्थानीय तह बढी आत्मनिर्भर भएको देखिन्छ। स्थानीय नागरिकलाई हामीले भोलि बोलियो बनाउने भनेको के हो त भन्दा आर्थिक क्रियाकलाप विस्तार गर्ने हो। त्यसैले हामीले कसरी भोलि यी वस्तुहरूको आयात जुन आज गरिरहेछौँ त्यसलाई आन्तरिक रूपमा उत्पादन गर्न सक्छौँ, स्थानीय तहमा उत्पादन गर्न सक्छौँ, त्यसका लागि बजारीकरणको सुनिश्चितता गरिदिने, त्यसका लागि भोलि त्यो उत्पादन नबिग्रियोस्, उत्पादन फेर नजाओस् भन्ने सुनिश्चित चाहिँ चाहिन्छ। र त्यसैले हामीले आन्तरिक रूपमा स्थानीय तहमा उद्यमशीलता विकास गर्न सक्यौँ भने करिबन 3 अर्बको हामीले कृषिसित सम्बन्धित वस्तुको आयातलाई प्रतिस्थापन गर्न सक्छौँ, त्यो आयातलाई हामीले चाहिँ भोलि वैकल्पिक रूपमा आन्तरिक उत्पादनले रोक्न सक्छौँ। त्यसैले त्यो एउटा महत्त्वपूर्ण पक्ष छ। दोस्रो पक्ष के हो त भन्नुहुन्छ भने पेट्रोलियम पदार्थको जथाभावी उपयोग चाहिँ व्यक्तिगत रूपमा पनि अहिले गर्दाखेरि त्यति सहज चाहिँ छैन। पेट्रोलको मूल्य अन्तर्राष्ट्रिय बजारमा बढिरहेछ र स्वाभाविक रूपमा नेपालको सरकारले अथवा नेपाल आयल निगमले पनि त्यसको लागत चाहिँ जनतामा त सार्नुपर्ने हुन्छ, किनकि आयल निगम आफै अप्ठ्यारो अवस्थामा छ भन्ने समाचारहरू आइरहेका छन्। र भोलि उच्च मूल्य वृद्धिमा आएको पेट्रोलियम पदार्थमा ठुलो घाटा बेहोरेर अनि हामीले चाहिँ जथाभावी गाडी कुदाउने अथवा गाडी पुर्याउने त्यो सुविधा त दिन सक्दैन राज्यले। त्यसैले यो विषयमा पनि नागरिक संवेदनशील अत्यन्त महत्वपूर्ण छ। यसको पक्ष के भन्दा निजी क्षेत्रले अहिले कतिपय चिज अथवा वस्तुहरूको आयातमा केही समय रोकौँ भन्दा सरकारले भन्दाखेरि त्यसमा होस्टेमा हैसियतपर्ने हुन सक्छ।
हस् डाक्टर साहब, आजका लागि हामीसँग निर्धारित समय यति नै रह्यो। यो समयमा हामीसँग कुराकानीमा रहिदिनु भयो। रेडियो नेपालका तर्फबाट यहाँलाई धेरै धन्यवाद।
हजुर,
आजको अन्तर्संवादमा मुलुकको पछिल्लो अर्थतन्त्रको अवस्था र यसमा यो अर्थतन्त्रमा देखिएको जुन खालको समस्या छ यसका समाधानका उपायहरू के हुन् त भन्ने सन्दर्भमा नेपाल राष्ट्र ब्याङ्कका प्रवक्ता डाक्टर गुणाकर भट्टसँग हामीले कुराकानी गर्यौं। यो सँगै अन्तर्संवाद यति नै। प्राविधिक साथी राजु थापालाई धन्यवाद। म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।